र श्रोताहरू, नेपालको सुप्रसिद्ध साङ्गीतिक समूह नेपथ्य अहिले अस्ट्रेलियाको भ्रमणमा रहेको छ र केही छिनमै मेलबर्नमा आफ्नो साङ्गीतिक प्रस्तुति गर्दैछ र त्यसका लागि अहिले हामीसँग नेपथ्य ब्यान्डका गायक अमृत गुरुङजी फोन लाइनमा हुनुहुन्छ। अमृतजी, सबभन्दा पहिले त एसपिएस रेडियोको नेपाली कार्यक्रममा तपाईँलाई स्वागत छ।
नमस्ते।
अनि अब सबभन्दा पहिले त अब नेपथ्य समूह आफै अहिले 25 वर्षमा पुगेको छ, होइन, रजत जयन्तीमा पुगेको छ। अब यो 25 वर्ष अगाडि यसरी साङ्गीतिक समूह बनाउँदाखेरि चाहिँ यति लामो समयसम्म साङ्गीतिक क्षेत्रमा सक्रिय रहेर नेपाली श्रोताहरू जो चाहिँ देश विदेशमा बस्नुहुन्छ उहाँहरूको माया यति लामो समय पाइन्छ जस्तो लागेको थियो तपाईँलाई त्यतिखेर?
त्यो बेलामा यति लामो सङ्गीत गरिन्छ जस्तो लागेको थिएन।
हजुर,
सङ्गीतमा होइन, त्यो बेलामा 2-4 वर्ष गरिन्छ, त्यसपछि आफ्नो आफ्नो पेसामा लागेर होइन व्यावसायिक तौरबाट आफ्नो आफ्नो बाटो लागिन्छ भन्ने सोचाइ थियो।
हजुर,
भाग्यवश दर्शक श्रोताहरूको मायाले गर्दा, आशीर्वादले गर्दा होइन,
हजुर,
अब 25 वर्ष पुगिसकेको छ, गीत गाउन पाएको छौँ, श्रोताहरूले गर्दाखेरि नै हामीले गीत गाउने मौका पाएको हो। रहर त हाम्रो छिँदै थियो होइन, रहरभन्दा ठुलो कुरो दर्शकहरू भएर नै हामीले भनौँ न सङ्गीतहरू सुनिदिनु भएको कारण आज हामीसम्म यहाँ आउन पाएका छौँ भनौँ न, यो सौभाग्य भनौँ।
हजुर, अनि अब यो 25 वर्षको दौरानमा चाहिँ तपाईँहरूले चाहिँ के त्यस्तो भनौँ न कुनै रहस्य छ यत्रो लामो समयसम्म अब लोकप्रिय रहिरहन तपाईँहरूले के गीतहरूमा चेन्ज गर्नुभयो कि आफ्नो म्युजिक स्टाइलमा चेन्ज गराए जस्तो लाग्छ कि कसरी यो सधैँ चाहिँ तपाईँहरू लोकप्रियताको उसमा चाहिँ उच्चमै रहिरहनु भयो नि?
त्यो त अब यो म्युजिकको सङ्गीतको भनौँ न एउटा लाइनमा हेर्दाखेरि चाहिँ हामीले चाहिँ नेपाली लोक आधारित गीतहरूलाई आधार बनाएर होइन सङ्गीतलाई चाहिँ आधार बनाएर हामी अगाडि बढेका थियौँ होइन। त्यो बेलामा चाहिँ अलिकति उमेर अलिकति विभिन्न कारणले गर्दाखेरि इन्स्ट्रुमेन्टहरूको अभाव वाद्ययन्त्रको त्यो गर्दाखेरि हामी चाहिँ अलिक पपमा त्यो बेलामा थियौँ भने पछिल्लो बेलामा आएर चाहिँ हामी अलिकति रकतिर गयौँ होइन, अलिकति ध्वनिहरू अलिकति बढी भने अलिक चर्को आवाजमा, तर हामीले हाम्रो लाइन चाहिँ जुन नेपाली लोक जुन संस्कार र परम्परा हो त्यसलाई चाहिँ हामीले ट्युनमा के धुनमा चाहिँ हामीले छोडेनौँ र हाम्रा गीतहरूमा चाहिँ हिजोको दिनदेखि अहिलेसम्म हामीले नेपाली लोक लयहरूमा आधारित भएर चाहिँ सङ्कलन र भनौँ न सङ्कलन पनि गरेको र
हजुर
गीतहरू निर्माण गरेको कारणले गर्दाखेरि चाहिँ दर्शक श्रोताले मन पराउनु भएको जस्तो लाग्छ। यति हुँदाखेरि त्यो नेपाली ढुकढुकी भयो नि त, चाहे हिमाल होस् चाहे पहाड होस् होइन चाहे तराई होस्, नेपालीपनको गीत गाएको हुनाले श्रोताहरूले चाहिँ मन पराउनु भएको हो कि जस्तो लाग्छ मलाई चाहिँ।
हजुर, अब यही लोक भाकाको कुरा गर्दाखेरि अब तपाईँको सामाजिक सञ्जाल हेर्दाखेरि तपाईँको चाहिँ तपाईँ नेपालमा रहँदा विभिन्न ठाउँहरूमा गएको देखिन्छ, जस्तो अब कहिले सल्यानमा पुग्नुहुन्छ, कहिले पहाडको कुना काप्चामा पनि पुग्नु भएको हुन्छ होइन। अनि अब तपाईँ चाहिँ लोक भाका लोक संस्कृतिहरू चाहिँ सङ्कलन गर्दै हिँडेको पनि देखिन्छ। अब अहिलेको नेपालमा जहाँ चाहिँ गाउँहरू पातलिँदै गएको छ त्यस्तो अवस्थामा त्यहाँको लोक भाका लोक संस्कृति अहिलेको पुस्ताले अब आउने पुस्तालाई त्यो ट्रान्सफर गर्दा अथवा दिँदाखेरि कतिको गाह्रो सजिलो भइरहेको छ जगेर्ना गर्न जस्तो लाग्छ तपाईँलाई?
मेरो विचारमा एउटा 10 वर्षको जुन द्वन्द भयो नेपालमा, जुन द्वन्द थियो, युद्ध भयो, लडाईँ, त्यो लडाईँमा चाहिँ एक किसिमले नजानिदो किसिमले चाहिँ नेपाली लोकगीतहरू जुन श्रुति परम्पराबाट एउटा पुस्ताबाट अर्को पुस्तामा चाहिँ हस्तान्तरण हुँदै आएको त्यो चिज चाहिँ मेरो विचारमा ग्याप भयो, किन भन्दाखेरि हस्तान्तरण हुन पाएन।
हजुर,
किनभने मान्छे गाउँबाट विस्थापित भए विभिन्न कारणले, राज्य पक्ष र विपक्ष विद्रोही पक्ष दुवैको कारणले गर्दाखेरि मान्छे गाउँमा बस्न सकेनन् र रातारात भनौँ न दिन दहाडै रातारात अब कुनै पनि बेलामा चाहिँ गाउँबाट धपिने अवस्था भयो र धपियो। त्यो धपिएको कारणले गर्दाखेरि चाहिँ त्यो त श्रुति परम्पराबाट सिक्नुपर्ने हुन्छ नि, शास्त्रीय पद्धतिको गीतहरू जुन हाम्रो त लोक संस्कारहरू हो नि त, त्यो चिजहरू चाहिँ मेरो विचारमा एउटा पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण हुन सकेन। खालि यो धार्मिक कुराहरू जुन चाहिँ श्लोकहरू भयो, यो धर्मग्रन्थसँग आधारित हुन्छ नि, लामाको कुराहरू भयो, अब पण्डितहरूले गर्ने भनौँ न अब भजनहरू भनौँ श्लोक भनौँ न, ती चिजहरू चाहिँ धार्मिक कुराहरू चाहिँ मेरो विचारमा संस्कार चाहिँ बचाउनै पर्ने आवश्यकताले गर्दाखेरि त्यो चिजहरू चाहिँ रह्यो जस्तो लाग्छ मलाई, त्यो चिजहरूमा केही समस्या भयो जस्तो मलाई लाग्दैन। तर लोकगीतहरू चाहिँ मेरो विचारबाट सीमित मान्छेले सीमित ठाउँमा सीमित तरिकाबाट गाउने चिजहरू हो नि त लोकगीत त, फेरि त्यो त पेसा त होइन, त्यो त त्यो चिजहरू चाहिँ मेरो विचारमा हरायो, गायब भयो जस्तो लाग्छ। तर लोकगीत भन्ने चिज फेरि यस्तो खालको चिज हो जुन चाहिँ त्यो बेलाको चिज चाहिँ हरायो, अब फेरि नयाँ तरिकाले नयाँ फेरि बन्दै जान्छ। किन लोककविहरू भनेको चाहिँ गाउँमा कुनै पाखामा कन्दरामा भिरमा होइन कुनै लोक गायकले गाएपछि त्यो लोकगीत भएर आउने हो नि त जनमानसमा, त्यो चिजहरू चाहिँ निरन्तर भइराख्यो होला। तर परम्परादेखि चल्दै आएका परम्परागत तवरका लोकगीतहरू जो श्रुति परम्पराबाट एउटा जेनेरेसनबाट अर्को जेनेरेसनमा हस्तान्तरण हुनुपर्थ्यो, त्यो चाहिँ मेरो विचारमा हरा जस्तो लाग्छ मलाई।
हजुर, अब यही लोक संस्कृति लोक भाकाको कुरा गर्दाखेरि अब तपाईँ हराउँदै गएको जस्तो पनि भन्नुभयो, तर अब त्यसको सङ्कलन गर्न तपाईँ एकदमै हिँडिरहेको देखिन्छ ठाउँ ठाउँमा होइन। अब यही हिँडिरहने कुरा गर्दाखेरि तपाईँले काठमाडौँबाट पोखरा पनि हालसालै पैदल यात्रा गर्नुभएको थियो क्यारे होइन, पोखराबाट काठमाडौँ, त्यो यात्रा चाहिँ कस्तो रह्यो त तपाईँको, त्यहाँ गाउँहरूमा भेट्दाखेरि कस्तो रह्यो त?
गजब थियो यात्रा चाहिँ, अब त्यो पुरानो उहिलेको नेपाल खाल्टो जाने बाटो हुन्थ्यो नि
हजुर
होइन, त्योबाट अब हामी पोखराबाट हिँडेर आयौँ मेरो साथी काशी बसेर म, अनि आउँदाखेरि बाटोमा तपाईँको त्यही पुरानो बाटो चाहिँ भनौँ मार्ग समातेर हामी हिँडेका थियौँ।
हिँड्दाखेरि
एउटा गजब रमाइलो चिज चाहिँ के लाग्यो भन्दाखेरि, ठाउँ ठाउँमा चाहिँ जति पनि नदीहरू ठुल्ठुला नदीहरू थिए ती नदीहरूमा पुलहरू बनेको रहेछ
हजुर,
अनि त्यसपछि तपाईँको सबै नदीहरूमा प्रायः प्रायः सबै नदीमा जस्तै मादीमा भयो, मर्स्याङदीमा भयो, अनि चेपेमा भयो, यता दरौदी भयो, बुढी गण्डकी, अनि आबुकोला, त्यसपछि त्रिशुली गण्डकी, यी सबै नदीहरूमा चाहिँ ठुल्ठुलो चाहिँ भनौँ न पुलहरू बनेको रहेछ र बाटोले चाहिँ मोटर हिँड्ने बाटो पनि जोडेको रहेछ। त्यो चाहिँ खुसी लाग्यो। अब मलाई लाग्छ अब 2-4 वर्षभित्रमा चाहिँ हामी त्यो बाटो चाहिँ पोखराबाट काठमाडौँ या काठमाडौँबाट पोखरा हामी सजिलै जान सक्छौँ होला।
हजुर, अनि अब हजुर, अनि त्यो हिँड्दाखेरि तपाईँलाई कति समय लाग्यो त यहाँ काठमाडौँ आइपुग्न नि?
ए हामी 7 दिनको बिहान खाना खान चाहिँ हामी काठमाडौँ नै पुग्यौँ।
हजुर, त्यो पनि एउटा ठुलै रमाइलो नै भएछ। अब अमरेजी फेरि अब हाम्रो साङ्गीतिक समूहको कुरातर्फ लागौँ र हालसालै तपाईँले चाहिँ अब अमेरिकाको भ्रमणमा जाँदाखेरि मोबाइल फोनमै खिचेको एउटा घरको कुरा नामक भिडियो पनि आएको छ, सायद अब नेपाली ब्यान्डले पुरै गीत मोबाइल फोनबाट खिचेको मेरो विचारमा अहिलेसम्म त पहिलो नै जस्तो लाग्छ मलाई। यो यो आइडिया चाहिँ कसरी आयो त्यहाँ?
हाम्रो व्यवस्थापक हाम्रो साथी किरणजी हुनुहुन्छ, उहाँले चाहिँ एकपल्ट के भयो भन्दाखेरि यो घरको कुरा गीत लेख्ने बेलामा चाहिँ म अमेरिकामा भनौँ न हामी सन् 2004 अमेरिकामा गएको थियौँ कार्यक्रम गर्न, त्यो बेलामा मैले चाहिँ मेरो पुरानो साथीहरू भेट्छ भन्ने मैले चाहिँ खुब आशा राखेँ, त्यतिर भेट्न सकेन
लागेपछि,
त्यसपछि मलाई एकदम मनमा किसिमको औडा भयो र त्यहाँ मैले त्यो बेलामा देशमा द्वन्द्व थियो, त्यो द्वन्द्वको बेलामा अब मनको कुरा भन्न नपाउँदाखेरि किसिमको औडा भएर अनि त्यो गीतको रचना भएको थियो, त्यो रेकर्डिङ गरेर राख्यौँ। पछि एक दिन चाहिँ किरणले के भन्थ्यो नि, उहाँ किरणजीले चाहिँ यसलाई चाहिँ आइफोनबाट चाहिँ भनौँ न एउटा टेलिफोनबाट चाहिँ हामी म्युजिक भिडियो खिच्नुपर्छ बुझ्यौँ कुनै दिन अमेरिका जाने बेला भनेर भन्नुभएको थियो उहाँले। त्यो मौका चाहिँ गएको वर्ष चाहिँ हामी अमेरिका जाने बेलामा सन् 2016 जुर्यो, जुरेपछि अनि उहाँले चाहिँ खिच्नु भएको हो र उहाँले बनाउनु भएको यो चाहिँ घरको कुरा भन्ने गीत।
हजुर, हजुर, त्यो क्वालिटी पनि राम्रो छ त्यसको। अब यही अब तपाईँले अघि बिचमा पनि भन्नुभयो द्वन्द्वको बेलाका कुराहरू गर्नुभयो होइन, जस्तो गाउँहरू पातलिँदै गएको भन्नुभयो र तपाईँको गीतहरूमा पनि नेपालको व्यथाहरू झल्किने गराए हुन्छ र हालसालै फेरि तपाईँले चाहिँ हामी नेपाली भन्ने एउटा गीत सार्वजनिक गर्नुभएको छ। अब यो गीत राष्ट्रियता झल्काउने गीत छ, नामले नै त्यो कुरा प्रष्ट पार्छ नै होइन, यो चाहिँ के देशमा नैराश्यता छाएर यो तपाईँहरू मोटिभेट हुनुभएको कि के कारणले यो गीत चाहिँ तपाईँले चयन गर्नुभएको?
यो साधारण गीत हो तर तिमी पनि नेपाली म पनि नेपाली हामी नेपाली भयो, यो गीतको भावले चाहिँ मलाई लागेको चाहिँ के भन्दाखेरि जबसम्म हामीले नेपाली हौँ भनेर सोच्छौँ नि तबसम्म चाहिँ नेपाल विखण्डित हुन सक्दैन, नेपाल हाम्रो हो भन्ने किसिमको एउटा त्यसमा चाहिँ एक किसिमको एउटा छ त्यो भित्र त्यो गीतमा, मलाई त्यो चिज असाध्यै मन परेको भयो एउटा। अनि अर्को कुरो रविन्द्र मिश्र चाहिँ मेरो साथी पनि हुनुहुन्छ, उहाँले चाहिँ अमृतजी एउटा गीत चाहिँ गरौँ है भनेर भन्नुभएको थियो अनि दिनुभएको थियो। एक दिन म चाहिँ गोठमा चाहिँ भनौँ न बसिरहेको थिएँ वनमा, मुड आयो अनि मैले उहाँलाई अनुरोध गरेँ तपाईँ गीत पठाइदिनुहोस् भनेर, त्यसपछि त्यसलाई चाहिँ अनि भनौँ न रचना गरियो भनौँ न कम्पोजिसन गरियो अनि हामीले रेकर्डिङ गऱ्यौँ, मलाई मनपर्छ
अमृतजी, हामीसँग यसरी कुरा गरिदिनु भएकोमा र समय दिनुभएकोमा धेरै धेरै धन्यवाद। र सिडनी आउँदा भेट हुने नै छ, तर तपाईँहरूलाई एकदमै शुभकामना।
धेरै धेरै धन्यवाद।